यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। पूर्व राजा समर्थकले गरेको हिंसात्मक प्रदर्शन र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक आह्वान। प्रतिनिधि सभा बैठक आज पनि सञ्चालन हुन सकेन। लोकतन्त्रमाथि प्रहार भएको अवस्थामा संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुख देवराज घिमिरेको आग्रह। विश्व बैंकले पुल सुधार तथा मरमतका लागि नेपाल सरकारलाई करिब 20.5 अर्ब रूपियाँ प्रदान गर्ने। र इजरायलले गाजामा जारी राखेको आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आज गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले साँझ 7 बजेका लागि सिंहदरबारमा बैठक बोलाइएको छ। पूर्व राजा समर्थकले 15 गते गरेको हिंसात्मक प्रदर्शन र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो। प्रतिनिधि सभाको बैठक सोमबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज बिहान 11 बजे बसेको बैठकको शुरूमा नै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए। प्रतिपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र साक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन्। प्रतिपक्षीले आज पनि बैठकको अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो 4 बजेका लागि बैठक बोलाइएको थियो। 4 बजे पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा उल्लेख छ। यसअघि संसद भवन नयाँ बानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार 3 कुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउनुपर्ने बताउनुभयो। सभामुख घिमिरेले अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताउनुभयो। बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत 18 गतेको बैठकमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो। उहाँले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन सम्वाद भएको जानकारी दिनुभयो। नेकपा एमाले संविधान र कानूनको व्यवस्था अनुरूपको कार्य सम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानूनको व्यवस्था अनुरूपको कार्य सम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। बैठकले सरकारी विधेयकलाई संविधान र कानूनको व्यवस्था अनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो। बैठकले आगामी वैशाख 9 गते पार्टी स्थापना दिवसलाई युथ समिटका रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा 40 वर्ष मुनिका 6,000 युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले राजावादीका नाममा काठमाडौँको तीनकुने, कोटेश्वर, जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उदण्डता, अराजकता, तोड़फोड़, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भत्सना गरेको छ। गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने र उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालको 27 वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अहिले 28 वर्षभन्दा कम उमेरका युवा पुस्ताले राजतन्त्रको वास्तविक अनुहार नदेखेको बताउनुहुँदै लोकतन्त्रमा सरकार र सरकारका व्यक्तिहरूको आलोचना गर्न पाइने बताउनुभयो। अहिले राजतन्त्रको पक्षमा आन्दोलन भइरहँदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिन्छ वा सकिँदैन भनेर सोच्नुपर्ने पनि बताउनुभयो। उद्योगी व्यवसायीका घर, संचार माध्यम तथा राजनीतिक दलका कार्यालयमा आक्रमण र आगजनीको विरोध गर्दै गृहमन्त्री लेखकले यस्ता कार्य गराउनेलाई चिन्न आवश्यक रहेको बताउनुभयो। विश्व बैंकले तेस्रो पुल सुधार तथा मरमत कार्यक्रम कार्यान्वयन गर्न 20 अर्ब 40 करोड़ रूपियाँ प्रदान गर्ने भएको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले 15 करोड़ अमेरिकी डलरको वित्तीय प्याकेज आज स्वीकृत गरेको हो। सहायता रकम नेपालका रणनीतिक सड़क सञ्जालमा निर्मित पुलहरूको मरमत सम्हार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वाशिङटन डीसी स्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ। नेपालको पुल प्रणालीले दुर्गम र शहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथै अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथा बाढ़ी पहिरो र भूकम्प लगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुल जस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको 11 बैठकले दैलेखको 8 बीस कोट नगरपालिकामा राकम कर्णालीमा 50 शैयाको सैटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकबाट त्यस स्थानमा विगतमा 15 शैयाको अस्पताल रहेकोमा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन कार्ययोजना अनुमोदन गरेको हो। सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग वार्ता गर्नेछ। बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढ़ाउन निर्देशन दिनुभयो। उहाँले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यही चैत 15 गते काठमाडौँमा पूर्व राजा समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनको सत्य तथ्य छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएपछि मन्त्री गुरूङले हिंसात्मक प्रदर्शन गर्नेलाई कानून छानबिन समिति बनाएर सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उहाँको भनाइ थियो। एबी न्यूजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरूङले बताउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 वार्षिकोत्सव हीरक महोत्सवका अवसरमा आज सिंहदरबारमा सांगीतिक क्षेत्रका कलाकारहरूसँग अन्तर्क्रिया गरिएको छ। अन्तर्क्रियामा कलाकारहरूले सार्वजनिक सेवा प्रसारणका रूपमा रेडियो नेपालले गीत संगीतको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। सूचना, संचार, साहित्य र संगीतको विकासमा रेडियो नेपालले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएकोले कलाकारहरूले यसको संरक्षणमा आगामी दिनमा अझै थप काम गर्नुपर्ने बताउनुभयो। यस्तै कलाकारहरूले लोपोन्मुख गीत संगीतको संकलन र संरक्षणमा जोड़ दिनुपर्ने, गीत रेकर्डिङलाई नियमित बनाउनु पर्ने, जनसहभागितामूलक तथा प्रतियोगितात्मक कार्यक्रमहरूलाई बढ़ाउनु पर्ने, रेडियो नेपालमा रेकर्ड तथा उत्पादन भएका सृजनाको स्वामित्व रेडियो नेपालसँगै रहनुपर्ने सुझाव दिनुभयो। अन्तर्क्रियामा लोसन भट्टराई, नारायण रायमाझी, भूपेन्द्र रायमाझी, बुलु मुकारुङ, मीरा राणा, धनबहादुर गोपाली, प्राध्यापक डाक्टर ध्रुवेश चन्द्र रेग्मी लगायतले शास्त्रीय संगीत सम्पूर्ण संगीतको मूल आधार भएकाले शास्त्रीय संगीत सम्बन्धी कार्यक्रमहरू बढ़ाउनु पर्ने धारणा राख्नु भएको थियो। अन्तर्क्रियामा सार्वजनिक सेवा प्रसारण पीएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले गीत संगीतको संरक्षण र विकासका लागि ट्रस्टहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यकारी अध्यक्ष विष्टले कलाकारहरूको सुझाव र सल्लाह रेडियो नेपालका लागि सधैं स्वागत योग्य रहने उल्लेख गर्नुहुँदै रोयल्टी सम्बन्धी विषयमा समेत स्रष्टाहरूको सहयोगका लागि अनुरोध गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारणको नयाँ संरचनामा रेडियो नेपालको थप उन्नति हुने विश्वास व्यक्त गर्नुहुँदै जनताको मनमा बस्न सक्ने प्रसार सामग्री बनाउने तर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो। पीएसबी संचालक समितिका सदस्य फूलमान बलले मौलिक नेपाली गीत संगीतको विकासमा रेडियो नेपालले जोड़ दिने उल्लेख गर्नुहुँदै कलाकारहरूका सुझाव तथा सल्लाहहरू कार्यान्वयन गर्दै अगाडि बढ़ने बताउनुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले कलाकार र रेडियो नेपालबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा परस्पर सहयोग बढ़ाउनु पर्ने बताउनुभयो। यसअघि आजै केन्द्रीय कार्यालय सिंहदरबारमा शास्त्रीय संगीत सम्मेलनको आयोजना गरिएको थियो। शास्त्रीय संगीत सम्मेलनमा विभिन्न विधाका 24 कलाकार र स्रष्टाहरू सहभागी हुनुहुन्थ्यो। सम्मेलनमा शास्त्रीय गायनतर्फ लावोनी चक्रवर्ती, मनमोहन थपलिया र सलिना बिक, शास्त्रीय वाद्यवादनतर्फ परशुराम भण्डारी र सन्तोष भक्त श्रेष्ठ, शास्त्रीय तालवादनतर्फ समीर डे, शास्त्रीय वादनतर्फ डाक्टर दुर्वेश चन्द्र रेग्मी र सुरेश राज बज्राचार्यको समूह सहभागी भएको थियो। कोशी प्रदेश सरकारले प्रदेशका 14 जिल्लाका लागि विकाससँग सम्बन्धित योजनाहरूका लागि योजना बैंक तयार गरेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि प्रदेश निर्वाचन क्षेत्रका आधारमा योजना बैंक निर्माण प्रक्रिया शुरू गरेको हो। योजना बैंक निर्माणले योजनाहरू कार्यान्वयनमा सहज हुने योजना आयोगले जनाएको छ। विकास निर्माण कार्यलाई व्यवस्थित दीर्घकालीनसँगै योजनालाई विधिसम्मत बनाउन आयोजना बैंक आवश्यक रहेको आयोगको भनाइ छ। योजना आयोगका सदस्य सीताराम बस्नेत:
19 ठाउँमा चाहिँ यसरी गरिसकेका छौँ। अब यहाँ कसैले फोन गरेका भरमा चाहिँ यसरी यहाँ छ वहाँ छ भनेका भरमा हुँदैन। त्यो बैंकमा जानुभन्दा अगाडि मापदण्ड मिट गर्छ, त्यो मिट गरेका ब्याङ्कबाट मात्रै आयोजनाहरू अर्को 82-83 आयोजनामा राखेर कार्यान्वयन लान्छौँ।
भोजपुरका 2 प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर आगामी आर्थिक वर्षका लागि योजना छनौट गरिएको हो। यसले योजना छनौट प्रक्रिया पारदर्शी बनाउनुका साथै असारमा मन्त्रालय धाउने तथा पहुँचका आधारमा योजना छनौट गर्ने परम्पराको अन्त्य हुने कोशी प्रदेश सभा सदस्य तथा अर्थ समिति संयोजक विनोद बान्तावाले बताउनुभयो।
गाउँपालिका अध्यक्ष, नगरपालिका मेयर हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, वडाध्यक्ष हुनुहुन्छ, हामीले विकासमा अहिले ठाउँ होला, अर्को साल कहाँ होला, त्यसलाई हामीले छलफल।
आयोगले प्रदेश सांसद, 9 स्थानीय तहका प्रमुख उपप्रमुख, सरकारी कार्यालय, राजनीतिक दल लगायत सरकार अल्ल पक्षसँग छलफल गरेर योजना छनौट गरेको हो। मुख्य रूपमा सड़क, पुल, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटन प्रबन्धन, धार्मिक सांस्कृतिक क्षेत्र लगायतका योजनाहरूलाई योजना बैंकमा समावेश गरिएको छ। योजना तर्जुमाले दिगो विकासमा टेवा पुग्नुका साथै योजना दोहोरिने समस्याको अन्त्य हुने कोशी प्रदेश सरकारका राज्य मन्त्री सिर्जना राईले बताउनुभयो।
योजनाहरू कन्याका थरी जस्तै छरपष्ट भएका छन् र त्यसलाई व्यवस्थित गर्न सकेका छैन। त्यस कारणले पनि हामीले यो कार्यक्रम
लागतका आधारमा साझा विषयमा 3 करोड़देखि 50 करोड़सम्म र एकल अधिकारका विषयमा 1 करोड़ भन्दा कम लागतका योजनाहरू समावेश गर्ने नीति प्रदेश सरकारले लिएको छ। त्यो भन्दा ठूला आयोजना केन्द्र सरकारले र साना आयोजनाहरू स्थानीय तहले सञ्चालन गर्ने जनाइएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ। मन्त्रालयले आज गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताउनुभयो। उहाँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली विस्तारमा जोड़ दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइज गर्न, सरकारी निकायका वेबसाइटमा एकरूपता ल्याउने विषयमा काम गर्न समेत निर्देशन दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अँध्यारोतर्फ धकेल्ने प्रयास भइरहेको बताउनु भएको छ। उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त ऐतिहासिक परिवर्तनको विरोध भइरहेकाले सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। धनगढ़ीमा आज नेकपा यसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले सामन्ती राजयुगबाट मुलुकलाई समाजवादतर्फ अघि बढ़ाउने काम भइरहेकोले अब मुलुक पछाडि नफर्किने बताउनुभयो। नेपालमा विगतबाट चोरी भएर अमेरिका पुर्याइएका 21 पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता ल्याइएको छ। फिर्ता ल्याइएका मध्ये 3 पौवा चित्र 15 18 शताब्दीका काठमाडौँ स्थित इटम्बुहालबाट 2037 सालमा हराएका थिए। एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति, 9 शताब्दीको बुङमतीको मच्छिन्द्र बहाल परिसरको चैत्यबाट हराएको थियो। साथै आर्ट इन्स्टिच्यूट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान 1, 12, 13 शताब्दी तथा अन्य 16 थान कलात्मक वस्तु 9-19 शताब्दी पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुर्याइएको थियो। अमेरिकाका विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तु संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित घरवा सुरक्षा अनुसन्धान विभाग न्यूयोर्क एवं म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालय न्यूयोर्कको सहयोगमा ती सामग्री प्राप्त भएको पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो। हिमालयन उद्धार संघले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका 3 ठाउँमा विदेशी चिकित्सक सहित 14 जनाको टोली खटाएको छ। वसन्त र शरद ऋतुमा हिमालयारोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संघले वसन्त ऋतु शुरू भएसँगै 5 विदेशी र 4 नेपाली चिकित्सक सहित 14 जनाको टोलीलाई हिमालमा खटाएको हो। हिमालयारोहण गर्न जाने पर्वतीय पर्यटकको स्वास्थ्य जाँच तथा उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर सोलुखुम्बुको फेरिचेर मनाङको मनाङ गाउँमा स्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाइएको संघका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो। आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकिलिरहेकोले फोहोर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड़ दिँदै आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस मनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा जारी राखिएको आक्रमणमा पनि कम्तीमा 22 जनाको मृत्यु भएको छ। इजरायलले आज ईद उल फित्रका दिनमा समेत बमबारी जारी राखेपछि प्यालेस्टिनीहरूले ईद मनाउन पाएका छैनन् भने खाद्यान्न आपूर्तिमा समेत कठिनाई भोगिरहेका छन्। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासले हतियार नबिसाएसम्म र आफ्ना नेताहरूलाई देशबाट ननिकालेसम्म गाजा क्षेत्रमा कार्यवाही जारी रहने चेतावनी दिनुभएको छ। सन् 2023 अक्टोबरमा हमासले इजरायल सीमा क्षेत्रमा आक्रमण गरेपछि शुरू भएको इजरायली कार्यवाहीमा हालसम्म 61,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। बेलायतले म्यानमारका लागि 1,29,00,000 अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो। भूकम्पका कारण म्यानमारमा 1,600 भन्दा बढ़ी मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल बीमा प्राधिकरणले यही चैत्र 15 गते उपत्यकाका विभिन्न स्थानमा हुलदंगाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दावीलाई यथाशक्य छिटो फर्सेट गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघु बीमा कम्पनीहरूलाई माग दावी परेको खण्डमा छिटो फर्सेट गर्न निर्देशन दिएको हो। यसै गरी 15 गते भएको हुलदंगाका कारणले भएको क्षतिको विवरण प्राधिकरणले दिएको गुगल फर्मको लिंक मार्फत साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्न पनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघु बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अघि बढ्न आवश्यक भएको बताउनु भएको छ। राष्ट्र बैंकले नेपाल आर्थिक पत्रकार संघ नाफिजको सहकार्यमा काठमाडौँमा आयोजना गरेको दुई दिने अन्तर्क्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गवर्नर अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलता नबुझ्दा त्यसले नागरिकमा नकारात्मक धारणा उत्पन्न गर्ने बताउनुभयो। गवर्नर अधिकारीले संचार माध्यमले सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिँदै गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध चेतनामूलक कार्यक्रमहरू गर्दै आएको बताउनुभयो। अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोड़िएको विषय भएकोले यस क्षेत्रमा व्यवहार गर्दा संवेदनशीलता अपनाउनु पर्ने बताउनुभयो। साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जको परिसूचक 1.11% वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 29.82 अंकले बढेर 2693.12 बिन्दुमा कायम भएको छ। यस दिन बजारमा परिसूचकका साथै कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। आइतबार 323 कम्पनीका 1,55,72,000 किता शेयरहरू 7,56,82,26,000 रुपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा निरन्तर बढ़िरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार प्रतितोला 1,76,200 रुपियाँमा कारोबार भएको सुन आइतबार प्रतितोला 600 रुपियाँले बढेर 1,76,800 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। पर्वत जिल्लाका वन जंगलमा खेर गइरहेका चुत्रो र गुर्जोले बजार पाउन थालेका छन्। चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग जिल्लामा स्थापना भएपछि खेर गइरहेका चुत्रो र गुर्जो संकलन गर्न हाल किसानहरूलाई भ्याइ नभई भएको छ। चुत्रो र गुर्जो संकलन गरेर स्थानीयले राम्रो आमदानी समेत गरेका छन्। कुस्मा नगरपालिका 5 स्थित कालीगण्डकी नदी किनारमा सञ्चालनमा आएको चिनिया कम्पनी छिफु बायोटेक्नोलोजी प्रालीले चुत्रोको जरा डाँठ र गुर्जो प्रशोधन गर्न थालेको छ। 8 करोड़ लगानीमा कम्पनी सञ्चालनमा आएको छ।
अब खेल समाचार अजय बमबाट।
विश्वकप लीग टू अन्तर्गत स्कल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौटमा 48 खेलाड़ीलाई समावेश गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार टोली छनौट प्रारम्भिक टोलीको घोषणा गरेको हो। क्यानका अनुसार छनौट भएका 48 खेलाड़ीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी 4 समूहमा विभाजन गरी तयारी खेलहरू सञ्चालन गरिनेछ। आगामी जूनमा नेपालले स्कल्यान्डमा घरेलु टोली र नेदरल्याण्डसँग लीग टूको चौथो सिरिज खेल्नेछ। नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ। छनौटका खेलहरू आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ। मुख्यतः लुम्बिनी प्रदेशमा शनिबार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाड़ीको छनौट गरिएको बताइएको छ। टुसाल युथ क्लबले शहीद स्मारक बी डिभिजन लीगमा पहिलो जित दर्ता गरेको छ। आइतबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा टुसालले सरस्वती युथ क्लब विरूद्ध 1-0 कठिन जित दर्ता गर्यो। जिससँगै टुसालले 3 खेलमा 5 अङ्क जोडेको छ। पहिलो पराजय भैरवको सरस्वतीको समान खेलबाट 6 अङ्क छ। कमल विश्वकर्माले गरेको एक मात्रै गोल टुसाललाई जित दिलाउन पर्याप्त बन्यो। उनले पहिलो मिनटमै गोल गरेका थिए। विश्व नम्बर 1 आयरना साबालिका मियामी ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको च्याम्पियन बनेकी छिन्। बेलारूसी स्टार साबालिकाले आइतबार सम्पन्न फाइनलमा चौथो वरियताकी अमेरिकी खेलाड़ी जेसिका पुगुला विरूद्ध 2-0 सोझो सेटमा जित निकालिन्।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रहे। कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका प्रमुख 5 शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 14.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.7 डिग्री सेल्सियस, न्यूनतम 12.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्व राजा समर्थकले गरेको हिंसात्मक प्रदर्शन र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सर्वदलीय बैठक आह्वान। प्रतिनिधि सभा बैठक आज पनि सञ्चालन हुन सकेन। लोकतन्त्रमाथि प्रहार भएको अवस्थामा संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुख देवराज घिमिरेको आग्रह। विश्व बैंकले पुल सुधार तथा मरमतका लागि नेपाल सरकारलाई करिब 20.5 अर्ब रूपियाँ प्रदान गर्ने र इजरायलले गाजामा जारी राखेको आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।